उज्जा बाब 6। इसराइली दोबारा वो कुछ करने लगे जो रब को बुरा लगा और उसने उन्हें 7 साल तक मिद्यानियों के हवाले कर दिया। मिद्यानियों का दबाव इतना ज्यादा बढ़ गया कि इसराइलियों ने उनसे पनाह लेने के लिए पहाड़ी इलाके में शगाफ, गार और गढ़ियां बना ली, क्योंकि जब भी वो अपनी फसलें लगाते तो मिद्यानी, अमालिकी और मशरिक के दीगर फौजी उन पर हमला करके मुल्क को घेर लेते और फसलों को गजा शहर तक तबाह करते। वो खाने वाली कोई भी चीज नहीं छोड़ते थे, न कोई भेड़, न कोई बैल और न कोई गधा। और जब वो अपने मवेशियों और खेमों के साथ पहुंचते तो टिड्डियों के दिलों की मानिंद थे। इतने मर्द और ऊंट थे कि उनको गिना नहीं जा सकता था। यूं वो मुल्क पर चढ़ आते थे ताकि उसे तबाह करें। इसराइली मिद्यान के सबब से इतने पस्थाल हुए कि आखिरकार मदद के लिए रब को पुकारने लगे। तब उसने उनमें एक नबी भेज दिया जिसने कहा, रब इसराइल का खुदा फरमाता है कि मैं ही तुम्हें मिस्र की गुलामी से निकाल लाया। मैंने तुम्हें मिस्र के हाथ से और उन तमाम जालिमों के हाथ से बचा लिया जो तुम्हें दबा रहे। मैं उन्हें तुम्हारे आगे आगे निकालता गया और उनकी जमीन तुम्हें दे दी। उस वक्त मैंने तुम्हें बताया, मैं रब तुम्हारा खुदा हूँ। जिन उमूरियों के मुल्क में तुम रह रहे हो उनके देवताओं का खौफ मत मानना, लेकिन तुमने मेरी न सुनी। एक दिन रब का फरिश्ता आया और अफरह में बिलोत के एक दरख्त के साये में बैठ गया। यह दरख्त अबीअज़र के खानदान के एक आदमी का था जिसका नाम युआस था। वहाँ अंगूर का रस निकालने का हौज था और उसमें युआस का बेटा जिदौन छुपकर गंदुम झाड़ रहा था। हौज में इसलिए कि गंदुम मिद्यानियों से महफूज रहे। रब का फरिश्ता जिदौन पर जाहिर हुआ और कहा, ऐ जबरदस्त सूरमे, रब तेरे साथ है। जिदौन ने जवाब दिया, नहीं जनाब, अगर रब हमारे साथ हो तो ये सब कुछ हमारे साथ क्यों हो रहा है? उसके वो तमाम मोजिजे आज कहाँ नजर आते हैं जिनके बारे में हमारे बाप दादा हमें बताते रहे? क्या वो नहीं कहते थे कि रब हमें मिस्र से निकाल लाया? नहीं जनाब, अब ऐसा नहीं है। अब रब ने हमें तर्क करके मिद्यान के हवाले कर दिया है। रब ने उसकी तरफ मुड़कर कहा, अपनी इस ताकत में जा और इसराइल को मिद्यान के हाथ से बचा, मैं ही तुझे भेज रहा हूँ। लेकिन जिदौन ने एतराज किया, ऐ रब, मैं इसराइल को किस तरह बचाऊं? मेरा खानदान मनस्से के कबीले का सबसे कमजोर खानदान है और मैं अपने बाप के घर में सबसे छोटा हूँ। रब ने जवाब दिया, मैं तेरे साथ होऊंगा और तू मिद्यानियों को यूं मारेगा जैसे एक ही आदमी को। तब मिद्यान ने कहा, अगर मुझ पर तेरे कर्म की नजर हो तो मुझे कोई इलाही निशान दिखा ताकि साबित हो जाए कि वाकई रब ही मेरे साथ बात कर रहा है। मैं अभी जाकर कुर्बानी तैयार करता हूँ और फिर वापस आकर उसे तुझे पेश करूंगा, उस वक्त तक रवाना न हो जाना। रब ने कहा, ठीक है, मैं तेरी वापसी का इंतजार करके ही जाऊंगा। जिदौन चला गया। उसने बकरी का बच्चा जबा करके तैयार किया और पूरे 16 किलोग्राम मैदे से बेखमीरी रोटी बनाई। फिर गोश्त को टोकरी में रख कर और उसका शोरबा अलग बर्तन में डालकर वो सब कुछ रब के फरिश्ते के पास लाया और उसे बिलोत के साये में पेश किया। रब के फरिश्ते ने कहा, गोश्त और बेखमीरी रोटी को लेकर इस पत्थर पर रख दे, फिर शोरबा उस पर उंडेल दे। जिदौन ने ऐसा ही किया। रब के फरिश्ते के हाथ में लाठी थी। अब उसने लाठी के सिरे से गोश्त और बेखमीरी रोटी को छू दिया। अचानक पत्थर से आग भड़क उठी और खुराक भस्म हो गई। साथ साथ रब का फरिश्ता उझल हो गया। फिर जिदौन को यकीन आया कि यह वाकई रब का फरिश्ता था और वो बोल उठा, हाय रब कादिर मुतलक, मुझ पर अफसोस, क्योंकि मैंने रब के फरिश्ते को रूबरू देखा है। لیکن رب اس سے ہم کلام ہوا اور کہا، تیری سلامتی ہو، مت ڈر، تو نہیں مرے گا۔ وہیں جدعون نے رب کے لیے قربان گاہ بنائی اور اس کا نام رب سلامت ہے رکھا۔ یہ آج تک ابیعزر کے خاندان کے شہر افرا میں موجود ہے۔ اسی رات رب جدعون سے ہم کلام ہوا، اپنے باپ کے بیلوں میں سے دوسرے بیل کو جو 7 سال کا ہے چن لے، پھر اپنے باپ کی وہ قربان گاہ گرا دے جس پر بال دیوتا کو قربانیاں چڑھائی جاتی ہے، اور یسیرت دیوی کا وہ کھمبا کاٹ ڈال جو 7 کھڑا ہے۔ اس کے بعد اسی پہاڑی قلعے کے چوٹی پر رب اپنے خدا کے لیے صحیح قربان گاہ بنا دے۔ یسیرت کے کھمبے کی کٹی ہوئی لکڑی اور بیل کو اس پر رکھ کر مجھے بھسم ہونے والی قربانی پیش کر۔ چنانچہ جدعون نے اپنے 10 نوکروں کو ساتھ لے کر وہ کچھ کیا جس کا حکم رب نے اسے دیا تھا۔ وہ اپنے خاندان اور شہر کے لوگوں سے ڈرتا تھا، اس لیے اس نے یہ کام دن کے بجائے رات کے وقت کیا۔ صبح کے وقت جب شہر کے لوگ اٹھے تو دیکھا کہ بال کی قربان گاہ ڈھا دی گئی ہے اور یسیرت دیوی کا 7 والا کھمبا کاٹ دیا گیا ہے۔ ان کی جگہ ایک نئی قربان گاہ بنائی گئی ہے جس پر بیل کو چڑھایا گیا ہے۔ انہوں نے ایک دوسرے سے پوچھا، کس نے یہ کیا؟ جب وہ اس بات کی تفتیش کرنے لگے تو کسی نے انہیں بتایا کہ جدعون بن یوآس نے یہ سب کچھ کیا ہے۔ تب وہ یوآس کے گھر گئے اور تقاضا کیا، اپنے بیٹے کو گھر سے نکال لائیں، لازم ہے کہ وہ مر جائے، کیونکہ اس نے بال کی قربان گاہ کو گرا کر 7 والا یسیرت دیوی کا کھمبا بھی کاٹ ڈالا ہے۔ لیکن یوآس نے ان سے جواب میں جو کہا وہ اس کے سامنے کھڑے تھے، کیا آپ بال کے دفاع میں لڑنا چاہتے ہیں؟ جو بھی بال کے لیے لڑے گا اسے کل صبح تک مار دیا جائے گا۔ اگر بال واقعی خدا ہے تو وہ خود اپنے دفاع میں لڑے جب کوئی اس کی قربان گاہ کو ڈھا دے۔ چنانچہ جدعون نے بال کی قربان گاہ گرا دی تھی، اس لیے اس کا نام یربال یعنی بال اس سے لڑے پڑ گیا۔ کچھ دیر کے بعد تمام مدیانی، امالیقی اور دوسری مشرقی قومیں جمع ہوئیں اور دریائے یردن کو پار کر کے اپنے ڈیرے میدان یزریل میں لگائے۔ پھر رب کا روح جدعون پر نازل ہوا، اس نے نرسنگا پھونک کر ابیعزر کے خاندان کے مردوں کو اپنے پیچھے ہو لینے کے لیے بلایا۔ ساتھ ساتھ اس نے اپنے قاصدوں کو منسے کے قبیلے اور آشر، زبولون اور نفتالی کے قبیلوں کے پاس بھی بھیج دیا، تب بھی وہ آئے اور جدعون کے مردوں کے ساتھ مل کر اس کے پیچھے ہو لیے۔ جدعون نے اللہ سے دعا کی، اگر تو واقعی اسرائیل کو اپنے وعدے کے مطابق میرے ذریعے بچانا چاہتا ہے تو مجھے یقین دلا۔ میں رات کو تازہ کتری ہوئی اون گندم گاہنے کے فرش پر رکھ دوں گا، کل صبح اگر صرف اون پر اوس پڑی ہو اور اگر ارد گرد کا سارا فرش خشک ہو تو میں جان لوں گا کہ واقعی تو اپنے وعدے کے مطابق اسرائیل کو میرے ذریعے بچائے گا۔ وہی کچھ ہوا جس کی درخواست جدعون نے کی تھی۔ اگلے دن جب وہ صبح سویرے اٹھا تو اون اوس سے تر تھی، جب اس نے اسے نچوڑا تو اتنا پانی تھا کہ برتن بھر گیا۔ پھر جدعون نے اللہ سے کہا، مجھ سے غصہ نہ ہو، اگر میں تجھ سے ایک بار پھر درخواست کروں مجھے ایک آخری دفعہ اون کے ذریعے تیری مرضی جانچنے کی اجازت دے، اس دفعہ اون خشک رہے اور ارد گرد کے سارے فرش پر اوس پڑے۔ اس رات اللہ نے ایسا ہی کیا، صرف اون خشک رہی جبکہ ارد گرد کے سارے فرش پر اوس پڑی تھی۔